यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माणमा संचार माध्यमले भूमिका खेल्नुपर्नेमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको जोड़। लोकतन्त्र र सामाजिक न्यायको विषयमा कंग्रेसले कसैसँग सम्झौता नगर्ने नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको भनाई। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणमा तीव्रता। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 6 बाल बालिका सहित 31 जनाको मृत्यु। र आईसीसी T20 विश्वकपको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जीत।
सजिलो छ है एट दी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न संचार माध्यमहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ। नेपाल टेलिभिजनको 41 वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति यादवले समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व गर्न सक्ने गरी भूमिका खेल्न संचार माध्यमहरूलाई आग्रह गर्नुभयो।
आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार हो। यसका लागि संचार माध्यमहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। निर्वाचन सम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा संचार माध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्छ। म सम्पूर्ण संचार कर्मीलाई आग्रह गर्दछु, पत्रकारितालाई लोकतन्त्रको आधार स्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सार्वजनिक सेवा प्रसारणले तथ्यपूर्ण समाचार सामग्री प्रसारण गरी सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले उठाएको आवाजको सम्बोधन गर्नुपर्ने बताउनुभयो।
बढ्दो संचार प्रविधि, डिजिटल प्लेटफर्मका स्वरूप र बढ्दो जनअपेक्षा समेतलाई ध्यानमा राख्दै प्रसारण सामग्रीको गुणस्तर वृद्धि र प्रभावकारिता अभिवृद्धि गर्नु आजको आवश्यकता छ। सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण र युवा पुस्ताको आवाजलाई सम्बोधन गर्न सार्वजनिक प्रसारण नेपालले अझ बढी ध्यान दिनुपर्ने आवश्यकता छ। नागरिकलाई निष्पक्ष, सत्य, सूचनामूलक तथा गुणस्तरीय समाचार तथा सूचना सम्प्रेषण, विभिन्न कार्यक्रम मार्फत जनचेतना अभिवृद्धि गर्ने, विविधता र समावेश प्रवर्धन गर्दै राज्यको सेवा भाव अनुरूप संचारलाई जनमुखी बनाउने कार्यमा थप प्रेरणा मिलोस्।
सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण राज्यले दिएको दायित्व पूरा गर्न अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताका आधारमा नागरिक केन्द्रित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रविधिले हामीलाई एउटा यात्रामा जबरजस्त ढंगले धकेलिरहेको छ, त्यसलाई अवसरको रूपमा लिनुपर्नेछ र हामी अहिले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भइसकेपछि यसले केही कुराहरूलाई स्पष्ट गर्दै अगाडि बढेको छ। सार्वजनिक सेवा प्रसारण भन्ने बित्तिकै यसका निश्चित परिभाषाहरू छन्, निश्चित मान्यताहरू छन्, सिद्धान्तहरू छन्, अन्तर्राष्ट्रिय अभ्यासहरू छन्। ती कुराहरूलाई हामीले आत्मसात गर्नुपर्छ। सँगसँगै राष्ट्रिय आवश्यकताहरू छन्, ती आवश्यकतालाई हामीले बोध गर्नुपर्छ। यसैले हामीले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकताको आधारमा संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छौं। एउटा राष्ट्रिय प्रसारकको रूपमा यसले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेछ र नागरिक केन्द्रित हामीले हाम्रो नारा नै छ, पिपुल फर्स्ट, जनता पहिलो, जनतालाई केन्द्रबिन्दुमा राखेर हामीले अगाडि बढाउनु पर्नेछ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सार्वजनिक सेवा प्रसारणले प्रसारण गरेका सामग्रीले नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्नुका साथै समावेशिता र राष्ट्रिय एकतालाई बलियो बनाउन भूमिका खेल्दै आएको बताउनुभयो।
देशका सबै भूगोल, भाषा, धर्म, संस्कृति र समुदायको आवाज अनुहारको उपस्थितिलाई सुनिश्चित गर्दै रेडियो नेपालबाट 26 भाषामा समाचार तथा 25 भाषामा कार्यक्रम भइरहेको छ। त्यसै गरी नेपाल टेलिभिजनका विभिन्न च्यानलबाट 9 दैनिक र 2 साप्ताहिक समेत गरी 11 भाषामा समाचार, 10 भन्दा बढी भाषामा कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको जानकारी दिन पाउँदा गौरवको अनुभूति महसुस भएको छ। यसका साथै समग्रमा रेडियो नेपाल, नेपाल टेलिभिजनको आफ्नो व्यावसायिक वृत्तिका साथै संहिता, समावेशिता र समानताको मर्मलाई आत्मसात गर्दै उत्पादन तथा प्रसारण गरेका कार्यक्रमहरूले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाएको हाम्रो विश्वास छ।
कार्यक्रममा नेपाल टेलिभिजनमा लामो समय योगदान गर्नुहुने कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुका साथै सर्वोत्कृष्ट संवाददाता तथा उत्कृष्ट संवाददाताहरूलाई पुरस्कृत गरिएको थियो। नेपाल टेलिभिजनको देशमा भूसतही प्रसारण मार्फत 52% भूभाग र 72% जनतामा पहुँच पुगेको छ भने दैनिक 7 भाषामा समाचार, 25 भाषाका साप्ताहिक कार्यक्रम र थप 2 भाषामा साप्ताहिक समाचार प्रसारण गर्दै आइरहेको छ। निर्वाचन आयोगले आचार संहिता उल्लंघनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढ़ाएको छ। फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचार संहिता 2082 कार्यान्वयनमा ल्याइएको छ। आचार संहिताको पूर्ण पालना गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचार संहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनैतिक दल, उम्मेद्वार र संस्था गरी 21 स्पष्टीकरण सोधिएको थियो। त्यसमध्ये 5 मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। आचार संहिताको उल्लंघन हुने गरी मिथ्या एवं भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैर कानूनी कार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानूनी दायरामा ल्याउन पहल भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले 7 प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एक भन्दा बढ़ी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना सार्वजनिक गरेको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार उम्मेद्वारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ। निर्वाचन नजिकिएसँगै भोजपुर जिल्लाका उम्मेद्वारहरू आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धता सहित मतदाता रिझाउन सक्रिय छन्। उम्मेद्वारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै विभिन्न राजनैतिक दलका उम्मेद्वारहरू गाउँ गाउँ टोल टोलमा पुगेर प्रत्यक्ष भेटघाट, सम्वाद, भेला तथा छलफल कार्यक्रम मार्फत मतदातासँग नजिकिन थालेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
यसपालिको निर्वाचनमा भोजपुर जिल्लाबाट 12 राजनीतिक दलका उम्मेद्वारहरू चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूले आफ्नो दलको नीति, कार्यक्रम, जिल्लाको विकासमा पुर्याएको योगदानबारे मतदातालाई जानकारी गराउँदै चुनाव जित्ने आफ्नो दावी प्रस्तुत गरिरहेका छन्। जिल्लाको समग्र विकाससँगै लोकतन्त्र र संविधान रक्षाको सुदृढीकरणका लागि आफ्नो उम्मेद्वारी रहेको नेकपा एमालेका उम्मेद्वार सिर्दन राईले बताउनुभयो।
लोकतन्त्र र संविधानको रक्षा, मुलुकको समृद्धि अनि यस जिल्लाको हकमा भन्नुपर्दा भोजपुरको विकास नेकपा एमाले जित्दा मात्रै भोजपुर जिल्लामा विकास भएको छ।
भोजपुरको विकाससँगै देशको विद्यमान भ्रष्टाचारको अन्त्य गर्दै सुशासन प्रवर्धनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता नेपाली कम्युनिष्ट पार्टी भोजपुरका उम्मेद्वार अजम्बर काम्बाङले व्यक्त गर्नुभयो। उहाँले जनताको भरोसा र सहभागिताबाट मात्र राजनीतिक प्रणालीको सुधार सम्भव भएको धारणा राख्नुभयो।
व्यक्ति, संस्थाहरू, दलहरू पनि पूर्ण रूपले खत्तम भएर जाने खालको स्थिति बन्यो। हामी यो निर्वाचन मार्फत भ्रष्टाचारीहरूलाई कुचोले बढाएर जस्तै बढार्नेछौँ। मुलुकमा आज ठूलो संख्यामा चाहिँ वास्तवमा युवाहरूको पलायन छ, रोजगारीको अभाव छ र आज युवाहरूको सपना चाहिँ वास्तवमा वैदेशिक रोजगार रहेको छ। हामी देशभित्र पनि श्रमलाई, त्यसै गरी उत्पादनलाई र राष्ट्रिय पुँजीलाई जोडेर हामी एक खालको राष्ट्रिय पुँजी निर्माणको स्वाधीनता सहितको पुँजी निर्माणको पक्षमा जान चाहन्छौ।
उम्मेद्वारहरू विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेण्डा बनाएर मतदाताको घर दैलोमा पुगिरहेका छन्। जनताको आवाजलाई संसदसम्म पुर्याएर जिल्लाको दीर्घकाल विकासको लागि पहल गर्ने उद्देश्यले आफू उम्मेद्वार बनेको श्रम संस्कृति पार्टीका उम्मेद्वार ध्रुवराज राईले बताउनुभयो।
हाम्रो उम्मेद्वारी जनताको प्रतिनिधित्व गर्नको लागि र जनताको आवाजहरू सदनसम्म र विकाससम्म जोड्नका लागि
उम्मेद्वारहरूले वैकल्पिक राजनीतिक सोच, श्रमको सम्मान, पारदर्शी शासन प्रणाली, जवाबदेहिता र प्रणालीगत सुधारलाई प्राथमिकतामा राख्दै प्रचार प्रसारमा तीव्रता दिएका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा यसपटक कुनै पनि स्वतन्त्र उम्मेद्वारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बदलिएको कंग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढ़ेको बताउनु भएको छ। नेपाली कंग्रेस काठमाण्डौ क्षेत्र नम्बर 4 ले आज आयोजना गरेको कार्यक्रममा उहाँले कंग्रेस नयाँ काम, सोच र संकल्पका साथ अगाडि बढ़ेको र नेता भन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान शुरू भएको बताउनुभयो। लोकतन्त्र र सामाजिक न्यायको बारेमा कंग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुहुँदै सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागवण्डाको राजनीति अन्त्य गरेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताउनु भएको छ। सोलु काठमाण्डु सम्पर्क समन्वय समितिले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा तथा वैदेशिक षड्यन्त्रलाई परास्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताउनुभयो। तनहुमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढ़ाइएको छ। रिसिङ गाउँपालिका एकमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढ़ाइएको हो। आयोजनाको प्याकेज एक अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स, प्याकेज दुई अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज नम्बर 3 अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले बिरामीलाई अनावश्यक रिफर नगर्न आग्रह गरेको छ। स्वास्थ्य बीमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै बोर्डले अनावश्यक रिफर नगर्न आग्रह गरेको हो। बोर्डका कार्यकारी निर्देशक डाक्टर कृष्ण पौडेलले सेवा प्रदायक स्वास्थ्य संस्थालाई हिजो परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको जानकारी दिनुभयो। उहाँले अस्पतालमा सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने गरेको पाइएकाले त्यस्तो नगर्न त्यस्तो निर्देशन दिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्य सम्पादन गर्नुपर्ने बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटीका विषयमा आज मन्त्रालयमा भएको छलफलमा उहाँले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानून, विधि र प्रक्रिया बमोजिम हल गर्ने गरी काम गर्न निर्देशन दिनुभयो। गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न, समयमा निर्वाचन गर्न, संस्थाको विधानलाई संघीयता अनुसार संशोधन गर्न आग्रह गर्नुभयो। बैतडी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिला मध्ये 20 वर्ष मुनिका किशोरीहरूको संख्या उच्च रहेको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। तर कम उमेरमै विवाह, यौन तथा प्रजनन शिक्षा अभाव, सामाजिक समस्या लगायतका कारण कैयौं किशोरीहरूले अझै पनि अनिच्छित र असुरक्षित गर्भपतनको जोखिम मोलिरहेका स्वास्थ्य कर्मीहरू बताउँछन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
जिल्ला स्वास्थ्य कार्यालय बैतडी तथा जिल्ला स्थित 49 स्वास्थ्य संस्थाबाट संकलित पछिल्लो तथ्याङ्क अनुसार किशोर किशोरी उमेर समूहमा अनुचित गर्भधारण बढ्दै गएको पुष्टि भएको हो। गत आर्थिक वर्षमा जम्मा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या 1158 जना रहेको छ। अभिभावक, विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय गर्दै किशोर किशोरी लक्षित यौन शिक्षा, परामर्श सेवा र गर्भ निरोधक साधनको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड़ दिन आवश्यक रहेको बताउनुहुन्छ। पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक अधिकृत सुरेश सार्की स्वास्थ्य कर्मीहरूका अनुसार कम उमेरमै विवाह, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव, गर्भ निरोधक साधनको न्यून प्रयोग र सामाजिक लाज संकोचका कारण किशोरीहरू अनिश्चित गर्भधारणको जोखिममा परिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार सुरक्षित गर्भपतन सेवा लिने कुल सेवाग्राही मध्ये 3% हिस्सा 16-19 वर्ष उमेर समूहका किशोरीहरू रहेको बताउनुहुन्छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका तथ्याङ्क अधिकृत खगेन्द्र सिंह कार्की
विगतको वर्षहरूको तुलना गर्दाखेरि चाहिँ सुरक्षित गर्भपतन गराउने महिलाहरूको संख्या चाहिँ बढिरहेको अवस्थामा छ। त्यही सुरक्षित गर्भपतन गराउने संख्याहरू चाहिँ 3% जति चाहिँ 20 वर्ष मुनिको चाहिँ बालिकाहरूले चाहिँ यो सेवा लिइरहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार विद्यालय तथा समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी रूपमा पुग्न नसक्दा समस्या झनै जटिल बन्दै गएको बताइएको छ। किशोरीहरू सुरक्षित गर्भपतन सेवा लिन आउनु सकारात्मक पक्ष भए पनि यस्तो अवस्था नै नआउने गरी रोकथाममा ध्यान दिन जरूरी रहेको बताउनुहुन्छ। पुनः जनस्वास्थ्य निरीक्षक अधिकृत सार्की
10,000-20,000 तिरेकमा गऱ्यो औषधि खायो भने चाहिँ भोलिको दिनहरूमा चाहिँ केही कम्प्लिकेसन आयो भने चाहिँ तल्लो स्वास्थ्य संस्थामा आउने गरेको छ। भने त्यो स्वास्थ्य संस्थामा पहिला मैले औषधि अन्त खाएर यहाँ एबोर्सन गराएको छैन र केही जटिल पायो भनेको चाहिँ हामीले जिम्मेवार बुझेनौँ। अनि अर्को कुरा के छ भने चाहिँ हामी कहाँ चाहिँ तालिम प्राप्त स्वास्थ्य कर्मीहरू नर्सिङ स्टाफ हुन्छ सर, हामी त मेडिकलमा चाहिँ अब हुँदैनन् त्यस्तो।
स्थानीय तहहरूले किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार, विद्यालयमा जीवन उपयोगी शिक्षा तथा समुदाय स्तरमा खुल्ला छलफल कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँघरमा गर्भपतनको समस्या जटिल हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा बैतडीमा किशोरी गर्भधारण र गर्भपतनको बढ्दो दर न्यूनीकरण गर्न सकिने अपेक्षा लिइएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
चितवनको भरतपुरमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 3 बस्ने 55 वर्षीय तेज बहादुर पाठक रहेका छन्। आज दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको खान युनिस र अन्य शहरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 6 बालबालिका सहित 31 प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत अक्टोबर 10 भएको युद्धविराम पश्चात हालसम्म इजरायली आक्रमणमा परि 500 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। इजरायलले चिकित्सा आपूर्ति, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको बीचमा युद्धविराम सम्झौताको गम्भीर उल्लंघन जारी नै राखेको छ। इजरायल र गाजाबीच सन् 2023 शुरू भएको युद्धमा करिब 72,000 प्यालेस्टिनीले ज्यान गुमाएका थिए भने 1,71,000 बढ़ी घाइते भएका छन्। इजरायल र हमासले बारम्बार एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बल र विद्रोही समूहबीच भिडन्त हुँदा कम्तीमा 10 सुरक्षाकर्मी र 37 विद्रोही मारिएका छन्। प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मी बीएलएले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरू सहित 1 दर्जन भन्दा बढ़ी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ। पाकिस्तानी सशस्त्र बल फ्रन्टियर कर्प्स र बलुचिस्तान प्रहरीले तीव्र गोलाबारीपछि आतंकवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले बताएका छन्। सुरक्षा स्रोतका अनुसार विगत 48 घण्टामा यस क्षेत्रमा कुल 88 विद्रोही मारिएका छन्। अफ्रिकी देश कंगोको रूवाया क्षेत्रमा अवस्थित कोल्चान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा 200 खानी मजदूरको मृत्यु भएको छ। मार्च 23 आन्दोलन M23 नामक विद्रोही समूहको एक प्रवक्ताले उक्त घटनाको पुष्टि गरेका छन्। प्रवक्ताका अनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश पीड़ितहरू खानीभित्री माटोमा पुरिएका थिए। अब आर्थिक समाचार।
आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणा पत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्धन र मनोबल अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेको छ। महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड़ दिएको हो। पत्रकार सम्मेलनमा महासंघले निजी क्षेत्र संरक्षण एवं प्रवर्धन योजना लागू गर्नुपर्ने प्रस्ताव पनि राखिएको छ। त्यस अन्तर्गत उद्योग तथा व्यावसायिक प्रतिष्ठान र व्यवसायको निजी सम्पत्तिको सुरक्षाका लागि सशस्त्र प्रहरी बल अन्तर्गत केन्द्रमा औद्योगिक तथा व्यावसायिक सुरक्षा निर्देशनालय र प्रत्येक जिल्लामा त्यसका इकाई स्थापना गर्नुपर्ने सुझाव दिएको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले देशका उद्यमी व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणा पत्र तयार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। सरकारले मुलुकका प्रमुख गैर बैंकिङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गर्ने भएको छ। सरकारले हालै स्वीकृत गरेको 5 वर्षे वित्तीय क्षेत्र विकास रणनीतिले गैर बैंकिङ वित्तीय संस्थाको स्थापना, संचालन र नियमनका लागि अलग्गै संस्थागत संयन्त्र विकास गर्ने स्पष्ट मार्गचित्र अभिसारेको छ। गत पुष 28 गते बसेको मन्त्री परिषद बैठकले रणनीतिलाई स्वीकृत गरिसकेको छ। अर्थ मन्त्रालयको मातहतमा रहेर संचालन हुँदै आएका कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको नियमन, अनुगमन र जोखिम व्यवस्थापनमा संस्थागत कमजोरी बढ्दै जान थालेको सन्दर्भलाई सम्बोधन गर्दै 5 वर्षे वित्तीय क्षेत्र रणनीति गैर बैंकिङ वित्तीय संस्थाहरूका लागि छुट्टै नियामक संयन्त्र विकास गर्ने प्रस्ताव अघि सारेको हो। वीरगंज भन्सार हुँदै चालू आर्थिक वर्षको 6 महिनामा 5,68,00,00,000 रुपियाँको 15,43,00,00,000 किलोग्राम धान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 6,09,00,00,000 मूल्यको धान नेपालमा भित्रिएको थियो। 6 महिनाको अवधिमा वीरगंज नाका हुँदै 3,41,00,00,000 मूल्य पर्ने मकै, 1,61,00,00,000 मूल्यको चामल र 33,00,00,000 मूल्य पर्ने माल्ट, 23,73,00,00,000 मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न समेत आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। 6 महिनाको अवधिमा 11,57,00,00,000 मूल्यका 16 थरी खाद्य पदार्थ नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा त्यस नाका हुँदै हुने खाद्य पदार्थको आयात 21,00,00,000 रुपियाँले घटेको छ। अन्तर्राष्ट्रिय कार्यालय भैरवाले चालू आर्थिक वर्ष 2082/83 6 महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ। यस अवधिमा त्यस कार्यालयले 8,17,19,97,000 राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले गत आर्थिक वर्षको सोही अवधि भन्दा यस वर्ष 47.4% राजस्व संकलनमा वृद्धि भएको जानकारी दिनुभयो। खोटाङको जन्ते ढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गरी पहिलो पटक 11 मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत विनियोजन गरिएको बजेटबाट यस वर्ष 11 मुरी तिते फापर उत्पादन गरिएको हो। गाउँपालिकाले आर्थिक वर्ष 2082/83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तिते फापर खेती लगाएको हो। गाउँपालिकाले यसअघि 100 ठाउँको बाँझो जमिन उपयोग गरेर 6,000 केजी आलु उत्पादन गरेको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी T20 विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जीत निकालेको छ। भारतको एमसीए प्रेसिडेन्ट 11 विरूद्ध शनिबार 48 रनको जीत निकाल्यो। यसअघि बिहिबार भएको पहिलो खेलमा नेपालले 7 विकेटको जीत निकालेको थियो। शनिबार भएको खेलमा टस जितेर शुरूमा ब्याटिङ गरेको नेपालले 5 विकेटको क्षतिमा 183 रन बनायो। नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए। शेखले 42 बलको सामना गर्दै नट आउट 66 रन बनाए। पूरा ओभर खेल्दै 5 विकेटको क्षतिमा नेपालले 183 रन बनायो। 184 रन पछ्याएको एमसीए का लागि मूलचन्दनीले सर्वाधिक 47 रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। यसअघि शुक्रबार राति भएको पहिलो खेलमा 143 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 3 विकेटको क्षतिमा भेटाएको थियो। सो खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अभिजित सर्वाधिक 50 रन बनाएका थिए। अब विश्वकप अगाडि नेपालले चेन्नईमा फेब्रुअरी 3 संयुक्त अरब इमिरेट्स यूए र फेब्रुअरी 5 क्यानाडासँग वार्म अप खेल खेल्नेछ। भारत र श्रीलंकामा हुने विश्वकपको शुरूआत नेपालले फेब्रुअरी 8 इंग्ल्याण्डसँग खेल्दै शुरू गर्नेछ। विश्वकपमा नेपाल समूह सीमा परेको छ। यस समूहमा नेपाल सहित दुई पटकको विजेता वेस्ट इण्डिज, एक पटकको विजेता इंग्ल्याण्ड, स्कटल्याण्ड र इटाली छन्। पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासंघ साफ अण्डर 19 महिला फुटबलमा बंगलादेशले विजयी शुरूआत गरेको छ। शनिबार पोखरा रंगशालामा भएको फुटबल खेलमा बंगलादेशले भूटानलाई 12-0 गोलले पराजित गर्यो। बंगलादेशका खेलाड़ी मोस्ट मुन्की अख्तर, श्रीमती तीर्सना रानी र अल्पी अख्तरले व्यक्तिगत ह्याट्रिक पूरा गरे। माघ 24 गतेसम्म सञ्चालन हुने खेलमा शनिबार नै नेपाल र भारतबीच खेल हुँदैछ। प्रतियोगितामा नेपाल, भारत, भूटान र बंगलादेश सहभागी छन्। कप्तान इन्दु वर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइएको छ। नेपाल क्रिकेट संघ क्यानले फेब्रुअरी 13 तारीखदेखि थाइल्याण्डमा शुरू हुने राइजिङ स्टार्स महिला एसिया कप प्रतियोगिताका लागि पूजाको कप्तानीमा टोलीको घोषणा भएको हो। टोलीमा पूजा सहित बिन्दु रावल, सम्झना खड्का, रूबी पोद्दार, रूबिना छेत्री, कविता जोशी, कविता कुंवर, सीता राणा मगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी छन्। राइजिङ स्टार्स एसियन कपको समूह एमा रहेको नेपालले पाकिस्तान र भारतको ए टीम तथा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। समूह बीमा बंगलादेश ए, श्रीलंका ए, मलेसिया र थाइल्याण्ड रहेको छ। टी20 विश्वकप ग्लोबल छनौटमा नेपाल समूह चरणबाट बाहिरिएको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहनेछ। कोशी मधेस बागमती प्रदेश लगायत हिमाली बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.8 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.5 डिग्री सेल्सियस, न्यूनतम 5.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.1 डिग्री सेल्सियस, न्यूनतम 9.1 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 24.1 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। दिपालको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 5.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माणमा संचार माध्यमले भूमिका खेल्नुपर्नेमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको जोड। लोकतन्त्र र सामाजिक न्यायको विषयमा कंग्रेसले कसैसँग सम्झौता नगर्ने नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको भनाई। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको निर्माणमा तीव्रता। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 6 बालबालिका सहित 31 जनाको मृत्यु। र आईसीसी टी20 विश्वकपको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।